नमस्कार, यो रेडियो क्राय कार्यक्रम भोइस अफ साङ्ग्रिला हो। म सहकर्मी इन्द्र अधिकारीका साथमा रेडियो आवाज लिएर आज पनि तपाईँहरू तमाम श्रोताहरूका साथमा आइसकेको छु। अबको यो एक घन्टा तपाईँहरूसँगै हामी रहनेछौँ। आज नेपालीमा साउन महिनाको 15 गते र जुलाई 31 तारिक आइतबार हामी साउथ अस्ट्रेलियाको एडिलेड नर्थ टेरेस स्थित रेडियो एडिलेडबाट प्रसारण हुँदै आएको नेपाली कार्यक्रम लिएर प्रत्येक हप्ताको आइतबार बेलुकी 9:30-10:30 तपाईँसँग रहने गरेका छौँ। साउथ अस्ट्रेलियाकै पुरानो यस रेडियो घरको माध्यमबाट हाम्रो यानि कि भोइस अफ साङ्ग्रिलाको यो दौरान भने 2009 डिसेम्बर महिनाबाट सुरु भएको थियो। यस कार्यक्रमलाई एडिलेडको आसपासका क्षेत्रहरूमा तपाईँहरूले 101.5 MHz मार्फत सुन्दै हुनुहुन्छ भने हाम्रो यस आवाजलाई इन्टरनेटको सहायतामा संसारभर पनि सुन्न सकिन्छ। त्यसका लागि हाम्रो वेब पेज ठेगाना भने www.radio.edu.edu.au हो। नेपाली भाषा, साहित्य, गीत सङ्गीत, खबर, समाचार, सूचनाका विषयवस्तुहरू, यिनै विषयवस्तुहरू र सेरोफेरोका कुराहरू नै हाम्रो यस कार्यक्रमका मूलभूत उद्देश्यहरू हुन् श्रोता। यदि तपाईँहरूसँग पनि त्यस्ता कुनै विषयवस्तुहरू छन् भने ती विषयवस्तुहरू हाम्रो कार्यक्रमका खुराक बन्न सक्दछन्। लेखी पठाउन नभुल्नुहोला। आउनुहोस् आजको कार्यक्रमतर्फै लागौँ। अब आजको एक घन्टाको यस बसाइमा हामी समाचार र सूचनाका साथ मिठा मिठा नेपाली गीतहरू त बजाउने नै छौँ। त्यसका अलावा आज हामीसँग प्रत्यक्ष भलाकुसारी गर्न एडिलेडमा रहेका भुटानीहरूको साझा सङ्गठन बासा अर्थात् भुटनिस एसोसिएसन इन साउथ अस्ट्रेलियाका चेयरपर्सन जोगेन गजमेर पनि साथै रहनुहुनेछ। हिजो मात्र सम्पन्न बासाको एनुअल जेनरल मिटिङ एजिएमको विषयलाई लिएर हामीसँग उहाँ कुराकानी गर्न हाम्रो रेडियोमा पाल्नुभएको छ। तर अहिले भने सहकर्मी इन्द्र अधिकारीले तयार पार्नुभएका नेपाल, भुटान र नेपाली भाषी डायस्पोरा सम्बन्धीका यी समाचारबाट कार्यक्रमलाई शुभारम्भ गरौँ।
डोमजी धन्यवाद समाचारको श्रृङ्खला सुरु गर्नुमा। एडिलेडबाटै सुरु गरौँ। एडिलेडमा डोमजीले भने जस्तो हिजो बासाको पहिलो एजिएम सम्पन्न भएको छ। भुटनिस एसोसिएसन इन साउथ अस्ट्रेलियाको पहिलो साधारण सभा हिजो शनिबार दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडमा सम्पन्न भएको छ। सभाले संविधान परिमार्जन गरी संस्थाको संरचनामा व्यापक परिवर्तन गरेको छ भने भुटानी बाहेकलाई पनि सदस्यता दिने निर्णय गरेको छ। साधारण सभाले इच्छा पौडेलको नेतृत्वमा निर्वाचन समिति गठन गरेको छ। नयाँ निर्वाचन मार्फत नयाँ समितिहरू चाँडै गठन हुने अपेक्षा गरिएको छ। चुनावको मिति भने तोकिएको छैन। बासाले तेस्रो मुलुकमा पुगेर पनि त्यहाँको सरकारको विश्वास जितेर पुनर्स्थापना अन्तर्गत साउथ अस्ट्रेलिया आउनेहरूका लागि सेटलमेन्ट सहयोग कार्यक्रम चलाउन मात्र सक्षम भएन कि विश्वमा छरिएर गठन भएका भुटानी सङ्गठनहरूमध्ये सबैभन्दा समावेशी संस्थाको रूपमा यो विकास भएको यसमा कार्यरत व्यक्तिहरूको दाबी छ। हामी केही बेरमा यसबारेमा बासाका संस्थापक अध्यक्ष जोगेन गजमेरसँग कुरा गर्नेछौँ। तपाईँ पर्खिँदै गर्नुहोला। अब भुटानतिरको खबरतिर लागौँ। भुटानको निर्वाचन आयोगले बराबर मत ल्याएर चुनाव रद्द भएका दुई ठाउँमा पुनः निर्वाचन गर्ने मिति तोकेको छ। आयोगको सूचना अनुसार पुनखाको ग्योन्सारी ब्लकमा मण्डल तथा सर्वाङको सेराब्लिङ गाउँमा छोकपाको चुनाव आगामी अगस्त 12 हुनेछ। चुनावी प्रचार प्रसार शुक्रबार सुरु भएको छ र अगस्त 10 उनीहरूलाई प्रचार प्रसार गर्न दिइनेछ। गत महिना चुनावको बेला भएको खर्चको हिसाब किताब बुझाउन ढिला गरेका कारण चुनावी प्रचार प्रसार तोकिएको मितिभन्दा 3 ढिलो सुरु भएको हो। तर उम्मेदवारहरूले यो प्रचार प्रसार समय धेरै भएको बताएका छन्। एकजनाको लागि चुनावी खर्च अधिकतम नुगल्ट्रम 50,000 तोकिएको छ। पुनः चुनाव लड्नेहरूमा पुनाखामा किन्ले दोर्जी र किन्ले वाङचुक तथा सर्वाङमा पासाङ तामाङ र ठाकुर सिंहले छन्। सर्वाङमा उम्मेदवारहरूले गत महिनाको चुनावमा जस्तै इभिएम मेसिनमा फोटो उल्टो पाल्टो नपरोस् भनी आयोगलाई सतर्क गराएका छन्। वर्षौँदेखिको पर्खाइपछि थिम्पूले अन्तत जिल्ला अस्पताल पाएको छ। 60 शैयाको गिदाकोम नामको यो अस्पताल स्वास्थ्य मन्त्रालयले थिम्पू जिल्ला प्रशासनलाई बुधबार बुझाएको छ। अस्पताल थिम्पू सहरभन्दा 17 किलोमिटर बाहिर छ। यस अन्तर्गत 5 क्लिनिकहरू पनि सञ्चालन हुनेछन्। यसअघि सो अस्पताल जिग्मे दोर्जी नेसनल रेफरल अस्पताल अन्तर्गत सञ्चालित थियो। अरू सबै जिल्लामा जिल्ला अस्पताल भए पनि थिम्पूमा थिएन। यहाँका बासिन्दा उपचारका लागि जिग्मे दोर्जी नेसनल रेफरल अस्पताल नै जाने गर्थे। जिग्मे दोर्जी नेसनल रेफरल अस्पताललाई सरकारले चिकित्सा अध्ययन केन्द्र बनाउने तयारी गरिसकेको छ। सन् 1960 दशकमा बनाइएको यस गिदामकोट अस्पतालमा अस्पतालका हाल 60 मध्ये 35 क्षयरोग र लेप्रोसीका बिरामीहरूले ओगटेको छ। सरकारी जागिरका लागि लिइने परीक्षा नजिकिँदै गर्दा जागिरका लागि इच्छुक व्यक्तिहरू देशमा रहेको दुईवटा मात्र जोङ्खा प्रशिक्षण केन्द्रहरूमा राष्ट्रिय भाषा सिक्न ताँती लागेको छ। यसले भुटानमा नयाँ पुस्तामा जोङ्खा भाषाको ज्ञान कति छ र सरकारले दबाब लाए जस्तै सो भाषा सिक्न कतिको इच्छुक छन् भन्ने देखाएको छ। जोङ्खा भाषा नयाँ पुस्ताका लागि औपचारिकता पुरा गर्ने माध्यम मात्र बनेको छ। स्कुल तल कलेजहरूमा यो भाषा सिकाइए पनि युवा पुस्ता यो भाषा सिक्न अति गाह्रो मान्छ। 2005 स्थापना भएको जोङ्खा ल्याङ्ग्वेज इन्स्टिट्युटले 235 विद्यार्थी मात्र लिन सक्ने छ भने 2002 स्थापना भएको जोङ्खा डेभलपमेन्ट ट्रेनिङ इन्स्टिट्युटले 100 विद्यार्थीलाई मात्र ट्रेनिङ दिन सक्छ। यी दुवै केन्द्रहरूको उद्देश्य भने जागिर खाना इच्छुकहरूलाई जोङ्खा सिकाएर सरकारी जागिर खाना दिइने परीक्षा उत्तीर्ण गराउनु हो। भुटान सरकारले रोजगार वृद्धि गर्न भन्दा पनि यससँग सम्बन्धित जानकारीहरू हासिल गर्न खर्च बढी गरेको देखिएको छ। गत महिनाको सरकारी प्रतिवेदन अनुसार भुटानमा बेरोजगार दर 3.7% घटेर 3.1% झरेको छ। सरकारले बेरोजगारहरूको तथ्याङ्कहरू आवधिक रूपमा बुलेटिन मार्फत दिने गरेको छ। यसका लागि गरिने अध्ययनमा न्यूनतम 43 लाख खर्च गर्छ सरकारले। त्यसमध्ये 22 लाख जानकारी सङ्कलनमा खर्च हुन्छ, 17 लाख सर्वेक्षण र बेरोजगार तथ्याङ्क पुस्तिका प्रकाशनमा, 3 लाख तालिम तथा 65,000 बुलेटिन प्रकाशन गर्नमा खर्च भएको देखिन्छ। तर यसले पनि बेरोजगार र रोजगारदाताहरूबीच सम्बन्ध स्थापना गर्ने क्षेत्रमा सरकार त्यति सफल भएको देखिएन। बेरोजगारहरूले कहाँ नयाँ रोजगारका अवसरहरू खोलेका छन् भनेर सरकारले आफूलाई जानकारी नदिएको गुनासो गरेका छन्। यो गुनासोलाई सम्बोधन गर्न सरकारले दर्ता भएका बेरोजगारहरूलाई उनीहरूले चाहेको क्षेत्रमा रोजगारीका अवसरहरू खोलेको जानकारी SMS मार्फत दिने सेवा सुरु गरेको छ। यसका साथै गेलेफु, साम्डुजोङखर, थिम्पू र फुन्चोलिङमा पनि रोजगार सेवा केन्द्रहरू खोलिएका छन्। अब नेपालको समाचारमा म डोमजीलाई अगाडि सार्छु।
धन्यवाद इन्द्रजी। अब नेपालका खबरका विषयवस्तुहरू। फोहोर व्यवस्थापनको अभावमा पहिल्यैदेखि चराको समस्या झेलिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले बाँदरको जगजगी छ। पशुपति क्षेत्रका बाँदरहरू गल्फ कोस्ट र नेपाल वायुसेवा निगमको ह्याङ्गरबाट पसेर धावन मार्गसम्म पुग्ने गरेका छन्। जहाजमा बाँडिने खानेकुराको रहल पहलले बाँदरलाई लोभ्याउने गरेको बताइएको छ। धावन मार्गमै बाँदर छिरेर उपद्रव मचाउन थालेपछि विमानस्थलले तिनीहरूलाई धपाउन विभिन्न उपाय अपनाइरहेको छ, तर प्रभावकारी हुन सकेको छैन। कहिले लट्ठीले तर्साएर त कहिले बन्दुक पड्काएर धपाउने प्रयास गरिए पनि सफल नभएको विमानस्थलको ग्राउन्ड फ्लाइट सेफ्टीका उपनिर्देशक देव चन्द्रलाल कर्णले बताए। विमानस्थलमा जहाजबाट बचेका खानेकुरा थुपार्न र अन्य फोहोर सङ्कलन गर्न 20 जति कन्टेनर छन्। ती कन्टेनरमा राम्ररी फोहोर व्यवस्थापन नगरिनुले नै बाँदर र चराको समस्या देखिएको हो। विमानस्थलभन्दा पूर्वतिरको मकै बारीले पनि बाँदरलाई आकर्षित गरेको छ। बाँदरदेखि हैरान भएपछि विमानस्थल प्रशासनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग पनि गुहार मागिसकेको छ। यसअघि चराहरूले दुःख दिएपछि विभागका 5 2 यसअघि चराहरूले दिएको दुःखपछि विभागका 5 2 विमानस्थलमै खटाइएका छन्। सरकारले सेनाका 3 रथीलाई उपरथीमा बढुवा र पदस्थान तथा अन्य 6 जिम्मेवारी फेरबदल गरिदिएको छ। मन्त्री परिषदको बुधबार बसेको बैठकले सहायक रथीहरू रमेश विष्ट, भिक्टर शमशेर जबरा र महेश विक्रम कार्कीलाई उपरथीमा बढुवा गरेको हो। मन्त्री परिषदले सैनिक अस्पतालकी प्राविधिक महासेनानी डाक्टर सुन्दरी जोशीलाई सहायक रथीमा बढुवा गरी सोही ठाउँमा पदस्थापन गरेको छ। बढुवा भएका 3 सेनाका परम्परा अनुसार क्षेत्रको जिम्मेवारी दिएको छ। विष्टलाई सुदूरपश्चिम, जबरालाई पश्चिमाञ्चल र कार्कीलाई पूर्वाञ्चल, प्रीतनाको प्रमुख जिम्मेवारी दिएको छ। यसअघि विष्ट नगरकोटस्थित सैनिक शिक्षालय, जबरा मध्यपश्चिम प्रितना र कार्की युद्ध कार्य निर्देशनालय तथा विशेष समिति मातहतको सचिवालयमा कार्यरत थिए। मन्त्री परिषदले अन्य 6 उपरथीको जिम्मेवारी समेत फेरबदल गरेको छ। पश्चिमाञ्चल प्रितनापति नरबहादुर कण्डेललाई कार्यरथी विभाग र पूर्वाञ्चल प्रितनापति नरेन्द्र रावललाई प्रबन्धरथी विभागमा लगिएको छ। प्रबन्धरथी विभागका डम्बर गुरुङलाई भने निरीक्षणाधिकृत विभागमा सर्वा गरिएको छ। राष्ट्रिय सहमतिका लागि राजीनामा दिने सम्झौता हस्ताक्षर गरिसकेको अवस्थामा माओवादीले मन्त्री परिषद पुनर्गठन प्रस्ताव अघि सारेपछि प्रधानमन्त्री झलनाथ खनाल अप्ठ्यारोमा परेका छन्। यही सरकारलाई सहमतिको स्वरूप दिने प्रयासमा लागेका खनालका सामु 2 विकल्प छन्। माओवादी निर्णय तत्काल कार्यान्वयन गरी 1 महिना भए पनि सरकारको अवधि लम्ब्याउने या सहयात्री दलको सिफारिस कार्यान्वयन गर्न नसक्ने अवस्थामा नैतिक रूपमा तत्काल राजीनामा दिने। माओवादी प्रस्ताव कार्यान्वयन गरेमा अन्य दलसँग बन्दै गएको सहमतिको वातावरण झन बिथोलिने भन्दै जोखिम बोल्न नचाहने मनस्थितिमा छन् खनाल। माओवादीले 5 सहमतिका हस्ताक्षरकर्ता दलहरूको सहमति बिना प्रस्ताव कार्यान्वयनमा दबाब दिए प्रधानमन्त्री राजीनामाको विकल्पमा जान सक्ने देखिएको छ। मन्त्री परिषद विस्तारमा नयाँ मन्त्रीहरूको सूचना लिएर सोमबार बालुवाटार पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीले 5 सहमतिले नयाँ परिस्थिति निर्माण गरेको अवस्थामा मन्त्री परिषद पुनर्गठन गर्नुको अर्थ नरहने स्पष्ट रूपमा बताएका छन्। नेपालको कानुनले विवाहका लागि केटाको हकमा 20 उमेर तोकेको छ भने बहुविवाह गर्न नपाइने व्यवस्था छ। तर 18 मात्र पुगेका जाजरकोटका बमबहादुर बालीका पत्नी नै 5 छन्। 13 उमेरमा 7 कक्षामा पढ्दा पढ्दै पहिलो विवाह गरे उनले, त्यसपछि पढ्न पनि छोडिए। त्यो 2063 सालतिरको कुरो थियो। पहिलो पत्नी सङ्गीता बादी अहिले 18 मात्र भइन्। 5 अवधिमै उनले थप 4 पत्नी ल्याए। विवाह गरेका सबै पत्नीको उमेर उनीसँग मिल्दो छैन। घरको आर्थिक अवस्था कमजोर भए पनि धेरै पत्नी जम्मा पारेर कुनै पछुतो नलागेको उनले बताएका छन्। न जागिर छ, न पढाइ नै छ, उनले भने कहिलेकाहीँ परिवार पाल्ने समस्याले सताउँछ। अब भारत र डायस्पोरा सम्बन्धीका नेपालीसँग सम्बन्धित समाचार लिएर इन्द्र अधिकारीबाट फेरि।
डोमजी, तपाईँले खुबै इन्ट्रेस्टिङ एउटा समाचार भन्नुभयो। 18 5 पत्नी ल्याउने, अब आफू चाहिँ 30 पुग्यो, एउटा नै पत्नी ल्याएको छैन। साह्रै मिठो खबर।
यो निकै चाखलाग्दो र एउटा कमिक आइरोनिक खालको पनि न्युज नै थियो। यो विषयवस्तुले हामीले न्युज नै भनेर प्रसारण गरेका छौँ श्रोता।
अब भारततिर लागौँ हामी समाचार लिएर। भारतको गोर्खाल्यान्ड सम्बन्धी समाचार। गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन हात पार्न सफल गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले भोलिदेखि दार्जिलिङका जनताले कर तथा फोन र बत्तीको बिल तिर्न थाल्ने घोषणा गरेका छन्। गोर्खाल्यान्ड आन्दोलन चर्काउनका लागि मोर्चाको आह्वानमा गत 3 दार्जिलिङका जनताले कर तथा बिलहरू तिरेका थिएनन्। तर उनले दार्जिलिङका जनतालाई यसअघिको बक्यौता बिल भने नतिर्न आह्वान गरे। बक्यौता बिलको समस्या कसरी हल गर्ने भन्ने बारे उनको पार्टीले केन्द्र र राज्य सरकारसित कुरा गर्ने बताएका छन्। राज्य तथा केन्द्र सरकारका प्रतिनिधिहरूसित सम्झौतामा हस्ताक्षर गरेपछि पहिलोपटक गरिएको आमसभामा उनले भने मोर्चाले अघि सारेका विकास योजनाहरू सञ्चालन गर्न खर्चको कुनै पनि समस्या पनि पर्ने छैन। गएको 3 दार्जिलिङका जनताले झन्डै 82 कर तथा बिल तिरेका छैनन्। अब फेरि खेल समाचार। साउथ एसियाको क्याडेट ड्युरो सम्बन्धी समाचार खेल समाचार अन्तर्गत परे हामीले राखेका छौँ यसलाई। र डोमजीबाट फेरि
यो खेल सम्बन्धीको समाचारमा यस्तो बताइएको छ, सर्वाधिक 16 र 1 सहित कुल 17 जित्दै भारत प्रथम दक्षिण एसियाली क्याडेट जुडोमा टिम च्याम्पियन भएको छ भने 5 12 र 7 सहित कुल 24 हात पारेको नेपाल ए उपविजेता भएको छ। 2 प्रतियोगितामा नेपालका 4 सहभागी थिए। नेपाल सीले 2 र 11 सहित कुल 15 जित्यो। बी टिमले 5 र 16 गरी जम्मा 21 हात पार्यो भने नेपालको टिम डीले 3 र 9 गरी कुल 12 कब्जा गर्यो। उक्त खेल शान्तिका लागि जुडो नाराका साथ नेपाल जुडो सङ्घले सञ्चालन गरेको बताइएको छ। श्रोताहरू, हामी कार्यक्रमको अरू थप विषयवस्तुलाई हामी प्रसङ्गवश जोड्दै जाने नै छौँ, तर अहिलेलाई भने हामी आजको यस बसाइको पहिलो साङ्गीतिक लहरतर्फ लाग्दैछौँ। अबको पालोमा तपाईँलाई हामी राख्दैछौँ डाक्टर कृष्ण हरि बरालको लिरिक्समा रहेको शब्दमा रहेको निशा देसारको यो स्वर, जमाना खराब छ। श्रोताहरू, यहाँहरू हामीसँगै हुनुहुन्छ रेडियो एडलेट 101.5 एफएमको यो विद्युतीय तरङ्गमा, यो डिजिटल आवाजमा तपाईँहरू रेडियो कार्यक्रम, नेपाली रेडियो कार्यक्रम भोइस अफ साङ्ग्रिलाका साथमा हुनुहुन्छ। अहिले पनि हामी तपाईँको रेडियो एडिलेटको नेपाली आवाज लिएर यस रेडियो एडिलेटको स्टेसनबाट बोलिरहेका छौँ। जोगेन गजमेरसँगको हामी कुरालाई अगाडि ल्याउनेछौँ, तर त्योभन्दा अगाडि हामी यी नोटिसहरू लिन खोजिरहेका छौँ। मेरो हातमा एउटा नोटिस परेको छ, आगामी सेप्टेम्बर 3 ब्रिस्बेनमा नेपाली नृत्य प्रतियोगिता हुने भएको छ। विभिन्न सहरमा बसोबास गर्ने नेपाली समुदायबीच सम्बन्ध विस्तार र नेपाली कला संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाले उक्त कार्यक्रम गर्न लागेको बताइएको छ। राज्य स्तरबाट छनौट भएर आएका प्रतियोगीहरू बीच एकल, युगल अथवा डुएट र समूह गरी 3 विधामा प्रतिस्पर्धा हुने बताइएको छ। प्रत्येक राज्यबाट सहभागी हुने प्रतियोगीहरूको सङ्ख्या निर्धारण गरी स्थानीय छनौट समिति मार्फत अडिसनको आधारमा प्रतियोगी छनौट गर्ने व्यवस्था मिलाइएको रहेछ। प्रतियोगितामा सहभागी हुन आउने प्रतियोगीहरूको लागि आयोजकको तर्फबाट आवास र खानाको प्रबन्ध पनि मिलाइएको जनाइएको छ। यदि तपाईँ पनि एडलेटबाट सहभागिता जनाउन चाहनुहुन्छ भने www.neplesdance.com जानुहोला, www.neplesedance.com जानुहोला। अब अर्को एउटा नोटिस छ, यो भनेको हाम्रो आज हाम्रो यस कार्यक्रमका प्रायोजक वागले इन्टरप्राइजेसको नोटिस हो। यदि तपाईँ ट्याक्स रिटर्न गर्न चाहनुहुन्छ भने वागले इन्टरप्राइजेसका आशिष वागलेजीलाई सम्पर्क गर्नुहोला। उहाँको टेलिफोन नम्बर रहेको छ 0423-359-6963। उहाँको टेलिफोन नम्बर फेरि एकपटक 0423-359-963। ट्याक्स रिटर्नका साथसाथै वागले इन्टरप्राइजेसले गत 3 अरू सुविधाहरू पनि दिँदै आएको छ। ती सुविधाहरू रहेका छन् प्रतिस्पर्धात्मक विनिमय दरमा अस्ट्रेलियाबाट नेपाल रकम पठाउन र ल्याउन एडलेटमा एक मात्र नेपाली रजिस्टर्ड कम्पनी भन्नुभएको छ भने पूर्वी नेपालका दमक, बितामोड लगायत नेपालका अधिकांश स्थानमा यो सेवा उपलब्ध रहेको जनाइएको छ। व्यापार, लगानी तथा परामर्श सम्बन्धी र होम लोन, इन्भेस्टमेन्ट प्रपर्टी लोन, रिफाइनान्सिङ र कमर्सियल प्रपर्टीका विषयमा पनि कार्यहरू, सेवाहरू छन् भनिएको छ। उहाँको एड्रेस भने ट्रस्टी बिल्डिङ, TRUSTEE BUILDING, Level 5, 22 ग्रेनफेल स्ट्रिट, एडिलेड SA 5000, कर्नर अफ जेम्स प्लेस एन्ड ग्रेनफेल स्ट्रिट भनेर भन्नुभएको छ। उहाँको टेलिफोन नम्बर फेरि एकपटक हामी दिँदैछौँ, वागले आशिष वागलेजीको टेलिफोन नम्बर रहेको छ, उहाँको मोबाइल नम्बर रहेको छ 0423-359-963। श्रोताहरू, अबको पालोमा भने तपाईँलाई हामी अब जगदीश समालको स्वरमा रहेको लजालु मेरी माया यो एउटा सुमधुर गीत राख्दैछौँ भने त्यस पछाडि हामीसँग कुरा गर्न जोगेन गजमेरजी, बासा यानि कि भुटनिस एसोसिएसन इन साउथ अस्ट्रेलियाका चेयरपर्सन, हामीसँगै रहनुहुनेछ कुराकानीका लागि। अहिलेलाई भने तपाईँले हामी जगदीश समालको यो स्वरमा एकैछिन हामीसँगै राख्न चाहिरहेका छौँ।
तिर्सनाका लहर उर्लिए तन्ना छरिदो कि इन्द्रिणीले वासन तिरङ्गहरू इन्द्रधनुषी वदनमा छमछमले सरगम सगायो यो दिलमा पसानी रे रे सगा बरसातको रमझमले पाउजुको छमछमले सरगम सगायो यो दिलमा बेली चमेलीले तिम्रा सहेलीले मत्याइ दियो यो मौसममा नशालु तिम्रो आधारको गजलु तिम्रो नजरको सम्झना आउँछ मलाई दिन रात सताउँछ मलाई माया लजालु मेरी
ल जालु मेरी माया। श्रोताहरू, यो बसाइमा तपाईँलाई हामीले एउटा जगदीश समालको यो सुमधुर आवाज राख्यौँ। आज हाम्रो कार्यक्रममा हामीले पहिला नै भनेका थियौँ, हामीसँग पासा यानि कि भुटनिस एसोसिएसन इन साउथ अस्ट्रेलियाका चेयरपर्सन जोगेन गजमेर हाम्रो रेडियो एडलेर 101.5 एफएमको यो स्टुडियोभित्र छिरिसक्नु भएको छ भला कुसारी गर्नको लागि, कुरा गर्नको लागि। उहाँलाई ढिला नगरिकन हाम्रो कार्यक्रममा स्वागत गरिहालौँ। जोगेन सर, यो हाम्रो भोइस अफ साङ्ग्रिला यस आवाजमा स्वागत छ यहाँलाई।
धन्यवाद डोमजी, इन्द्रजी, थ्याङ्क यू।
हामीले मूलभूत विषयवस्तुतर्फ जमर्को गर्दाखेरि चाहिँ हामीले विषयवस्तुलाई अँगाल्दाखेरि आज हामी एजिएम यानि कि हिजो मात्रै सम्पन्न भाषाको एनुअल जेनरल मिटिङ साधारण सभाको विषयवस्तुलाई लिएर चाहिँ कुरा गर्ने जमर्को गरेका छौँ। भाषा यानि कि भुटनिसहरूको अस्ट्रेलियाको छाता सङ्गठन नै भन्नुपर्छ मैले यतिखेर, भुटनिसहरूको साझा सङ्गठनको चेयरपर्सन हुनुहुन्छ यहाँ र हामीले आधिकारिक रूपमा भुटानीहरूको कार्यदिशा र आगामी कार्यक्रमहरूका विषयवस्तुहरूलाई पनि लिएर कुरा गर्ने जमर्को गरेका छौँ। यहाँलाई मैले कार्यक्रम थाल्दाखेरि सबैभन्दा पहिला त यहाँको परिचयबाटै थाल्नुलाई उत्युक्ति ठाने, हामीसँग एकदमै थोरै मात्रै जानकारी छ जोगेन सरको, एकदमै मैले नढाटिकन बोल्नुपर्छ यतिखेर क्याजुअली गफ गर्दाखेरि। जोगेन सरको बारेमा मलाई एकदमै थोरै थाहा छ, जुन कुरो म जस्तो भनौँ न युवापिँढीलाई पनि त्यस्तै होला, जोगेन सरको बारेमा एकदमै थोरै होला, किनकि भुटानी आन्दोलनको पनि एउटा पोख्त पुरुष यानि कि अग्रणी पुरुष मानिन्छ जोगेन गजमेर। हामीलाई छोटो परिचय दिनुहोस् न, भुटान, नेपाल र नेपालदेखि अस्ट्रेलियासम्मको छोटो पाराले यात्राको एउटा यात्रात्मक परिचय।
धन्यवाद डोमजी। विशेष गरी म भुटानमा गोलाबजार सिप्सु भुटान साम्ची जिल्लाबाट हुँ र भुटानमा जन्मे, सिप्सु गोलाबजारको हाई स्कुलमा पढेँ, पछि म थिम्पू याङचिन्पो हाई स्कुलमा गएर पढेँ, त्यसपछि म शिलङमा गएर मैले प्लस टू गरेँ, अनि छोटो समयको लागि म श्रीलङ्कामा पनि थिएँ, युनिभर्सिटी स्टडिजमा क्यान्डी पेरिदेन युनिभर्सिटीमा थिएँ। त्यसपछि आएर आन्दोलन सुरु भयो र आन्दोलनको क्रममा म पिपल्स फोरम फर ह्युमन राइट्सको फाउन्डिङ जनरल सेक्रेटरीको रूपमा मलाई साथीहरूले छान्नु भएको थियो र टेकनाथ रिजाल त्यसको चेयरपर्सन हुनुहुन्थ्यो.
अच्छा, यो कति सालको कुरो थियो सर?
यो पर्यो तपाईँको 1989 कुरो.
1989 श्रीलङ्का कहिले जानुभयो?
श्रीलङ्का 1985 म गएको थिएँ.
अच्छा,
हजुर. अनि पछि आएर भुटानको त्यो जुन नागरिकता खोसिने क्रम, सांस्कृतिक अधिकारहरू खोसिने क्रम जब सुरु भयो, त्यति बेला हामीले एउटा फन्डामेन्टल ह्युमन राइट्स, मौलिक मानव अधिकार प्राप्तिको निम्ति आन्दोलन सुरु गरेका थियौँ. त्यसमा टेकनाथ रिजाल चेयरपर्सन हुनुहुन्थ्यो भने मलाई जनरल सेक्रेटरीको रूपमा चाहिँ छानिएको थियो. र त्यसै क्रममा हामीले काम गर्दा गर्दै नेपालबाट हामीलाई सुपर्दगी भएर भुटानको रबुना प्रिजनमा लगेर हामीलाई एकदमै सोलिटरी कन्फाइनमेन्टमा खुट्टामा नेल, हातमा हातकडी लगाएर एक एकवटा कोठा कमरामा चाहिँ हामीलाई थुनेर त्यसरी राखेको थियो. त्यो क्रममा विश्वनाथ छेत्री, रतन गजमेर, देवदत्त शर्मा, सुशील पोखरेल, टेकनाथ रिजाल, म र भक्ति भण्डारी हामीहरू नम्बर 1-7 त्यसरी हामीलाई एक एकवटा कोठामा बन्द गरेर रबुनामा राखेको थियो, वङ्दी फोटाङमा.
हजुर, कति लामो बस्नुभयो रबुनामा?
रबुनामा 27 जेल बस्यौँ.
यहाँले अरू पनि व्यक्तित्वहरूको नाम बताइसक्नु भएको छ, उहाँहरूको र तपाईँको बसाइ भनौँ उति नै समय रह्यो कि छिटो चाँडो ढिलो कस्तो रह्यो?
जस्तै हामीहरू नेपालबाट सुपदेखि गरेकोमा चाहिँ टेकनाथ रिजाल, सुशील पोखरेल र म तिनजनालाई चाहिँ सुपरदेखि गरेको थियो. त्यसमा पनि भुटान राजा जिग्मे सिङ्गे वाङचुकले चाहिँ पर्सनल रिक्वेस्ट राजा वीरेन्द्रलाई गरेको कारणले गर्दाखेरि नेपालबाट हामीलाई सुपरदेखि गरियो. र नेपालबाट सुपरदेखि गरेर लगेको मान्छेहरूलाई चाहिँ रबुनामा राखेर अन्य अरू साथीहरूलाई चाहिँ हामीहरूभन्दा 3-4 अगाडि चाहिँ त्यहाँबाट छुटकारा रिलिज गरेको थियो.
तपाईँहरू नेपालबाट सुपुर्दगी अथवा एक्स्ट्राडिट भएर उहाँ जानुभयो, भारतलाई छोडेर नेपाल किन आउनुभयो?
त्यहाँ टेक्निकली के थियो भने भारत र भुटान बिच चाहिँ जुन सुपुर्दगीको सन्धि भएको कारणले गर्दाखेरि, एक्स्ट्राडिसन ट्रिटी भएको कारणले गर्दाखेरि हामीलाई के फियर थियो भने भुटानले फर्मली रिक्वेस्ट गरेको खण्डमा भुटानले हामीलाई सुपर्दगी गर्छ भन्ने कारण. पछि गएर हामीलाई त्यो के पनि साबुत भयो भने रोङथुङ किनले जति बेला इन्डियामा हुनुहुन्थ्यो, इन्डियाको एक्स्ट्राडिसन ट्रिटी भएको कारणले गर्दाखेरि नै गभर्मेन्ट अफ भुटानले चाहिँ रोङथुङ किनलेलाई चाहिँ एक्स्ट्राडाइट गरिनुपर्छ भनेर एउटा फर्मल रिक्वेस्ट गरेको थियो. तर भाग्यवश हामीले त्यति बेला पनि एमनेस्टी इन्टरनेसनल लगायत इन्टरनेसनल कम्युनिटीमा चाहिँ आह्वान गरेको कारणले गर्दाखेरि चाहिँ धेरै इन्टरभेन्सन भएर रोङथुङ किनलेलाई पनि त्यसरी एक्स्ट्राडाइट गर्नु सकेन.
भने चाहिँ तर भुटान र नेपाल बिच एक्स्ट्राडिसन ट्रिटी नभए पनि सुपुर्दगी चाहिँ भयो तपाईँहरूको?
हजुर, हामीलाई एउटा के भने बेनिफिट अफ डाउट चाहिँ नगरला कि कारण फर्मल ट्रिटी त्यहाँ छैन नेपाल र भुटान बिच भन्ने, त्यसमा चाहिँ हामीले आधार गरेर अलिकति सन्तोक गरेको थियौँ. मतलब त्यहाँबाट हुँदैन कि एक्स्ट्राडाइट भन्ने थियो. तर त्यहाँ गएर पनि एउटा राजाले अर्को राजालाई रिक्वेस्ट गरिसकेपछि हामीलाई त्यहाँबाट पनि
नकार्न सकेन. अब नेपालको अलिकति बसाइलाई जोडौँ अनि त्यसपछि अस्ट्रेलियाको यात्रा सुनौ न छोटकरीमा.
हजुर, म नेपालमा चाहिँ म कसरी आइपुगेँ भने जति बेला म जेलमा बसिरहेको बेलामा मेरो वाइफ र जति बेला नेपालबाट एक्स्ट्राडाइट गरेर भुटान लग्यो, मलाई इम्प्रिजन गर्ने बित्तिकै मेरो वाइफलाई चाहिँ साम्चीको जोङदाले बोलाएर 48 अल्टिमेटम दिएर चाहिँ मेरो वाइफलाई देश छोड्नु नत्र भने खतरा हुनेछ भनेर चाहिँ भनेको थियो. त्यति बेला मेरो छोरी जेठी छोरी जन्म 3 जस्तो हुनुहुन्थ्यो र मेरो वाइफ चाहिँ अडान लिएर बस्नु खोज्दा पनि सबैले सजेस्ट गर्यो भुटानको स्थिति राम्रो छैन, यहाँ आर्मी पुलिसले पक्रा गरिसकेपछि यहाँ केही पनि नतिजाहरू नराम्रो पनि हुनसक्छ भन्ने चाहिँ जब एउटा डर भय चाहिँ भइसकेपछि उहाँले 3 बालकलाई लिएर चाहिँ इन्डियामा आउनुभयो. र त्यसपछि आएर माइधारमा शिविर पनि बिस्तारै त्यहाँ गठन हुँदाखेरि चाहिँ मेरो वाइफ पनि गएर शिविरमै बसेर सोसियल सर्भिसहरू गर्नुभएको थियो. र पछि म जब जेलबाट छुट्ने बित्तिकै मेरो भुटानमा बस्ने स्थिति थिएन कारण छोड्नु अगाडि चाहिँ मलाई लेन्पो दावा छिरिङ फरेन मिनिस्टरले चाहिँ एकदमै डिके राईलाई कसरी पक्रियो, इन्डियामै बस्यो भने पनि हामीहरू तिमीहरूलाई जसरी भए पनि पक्रेर यहाँ ल्याउँछौँ, तिमीहरू कहीँ पनि जानु सक्ने छैनौ भन्ने खालको थ्रेटहरू दियो. र भुटानमै बसेर मैले आवाज उठाउने बित्तिकै म फेरि त्यही प्रिजनमा जानुपर्ने जेलमा जानुपर्ने स्थिति हुन्थ्यो. र मैले सोचेँ मेरो फ्यामिली पनि बाहिर छ, मैले सुने धेरै शरणार्थीहरू बाहिर निस्किसकेको छ भन्दाखेरि चाहिँ मलाई लाग्यो होइन मैले त्यहाँ गएर पनि केही काम गर्नुपर्छ भनेर म चाहिँ एक्जाइलमा आएर नेपालमा जोइन गरेँ र टिमा यता टिमाए सरी माइदारको क्याम्प हुन्जेल म क्याम्पमा बसेको थिइनँ. बिगिनिङमा मलाई अलिकति रिकभर गर्नु पनि टाइम लाग्यो, कारण म रिलिज हुने बित्तिकै जसरी मतलब मेन्टल यस्तो खालको प्रब्लम भएको थियो जसमा कि एउटा सिमेन्टलाई चाहिँ तपाईँले पानी पर्दा बाहिर राख्नुपर्ने, जसरी जामिन्छ नि सोलिटरी कन्फाइनमेन्टमा लामो बस्दाखेरि दिमाग त्यसरी जामिँदो रहेछ, र बाहिर आएर साथीहरू भेट्नु आउने, एकछिन बात मारेपछि एकदम साह्रो पर्नु थाल्ने. र मैले के गरेँ भने बिस्तारै बिस्तारै एक्सर्साइजहरू गर्नु थालेँ, किताबहरू पढ्नु थालेँ, र बिस्तारै बिस्तारै मेरो चाहिँ फेरि मेन्टल एक्टिभनेसहरू हुँदै गयो. र पछि गएर चाहिँ म बेलडगी वानमा चाहिँ सेक्टर डीमा म बसोबासो गरेँ, र पछि फेरि एएमसिसीको आन्दोलन सुरु भएपछि चाहिँ मेरो वाइफसँग नजिकको मान्छे त्यहाँ नभएको कारणले गर्दा चाहिँ मेरो माइला दाई भाउजूहरू चाहिँ एक्सटेन्सनमा हुनुहुन्थ्यो, त्यहाँ गोपाल घिमिरे दाई पनि हुनुहुन्थ्यो, र उहाँहरूकै छेउमा मेरो हट त्यहाँ भिटा बनाएर चाहिँ मेरो वाइफ र नानीहरूलाई त्यहाँ राखेर फेरि म एएमसिसीको आन्दोलनमा उत्रेको थिएँ.
अब अस्ट्रेलिया कहिले आउनुभयो र कसरी आउनुभयो?
अस्ट्रेलियामा चाहिँ म तपाईँको फेब्रुअरी 29, 2009 चाहिँ मेरो परिवार सहित म आइपुगेको हुँ. र यहाँ आउनु अगाडि जुन प्रकारले यता यसरी आउने भन्ने थिएन थिएन, कारण हामीले जुन प्रकारले एएमसिसीको मुभमेन्ट गरेको थियौँ, हामीलाई चाहना थियो आफ्नो देशमा आफ्नो घर आफ्नो जमिनमा फर्केर जानुपर्छ भन्ने. तर अभाग्यवश जुन प्रकारले चाहिँ क्रमशः त्यो सिचुएसनहरू डेभलप हुँदै आयो, हामीले के पायौँ भने चाहिँ हामीलाई लाग्यो एउटा पिसफुल डेमोक्रेटिक मुभमेन्टदेखि बिस्तारै बिस्तारै भुटान राजाले त्यो पिसफुल डेमोक्रेटिक स्ट्रगललाई चाहिँ पोजिटिभली रेस्पोन्स गर्नु नसक्दाखेरि, र विशेष गरी युवा वर्गहरूमा एउटा वितृष्णा जाग्यो जसमा कि एउटा डिजोल्युसन हुनुभयो उहाँहरू, र अन्तमा गएर उहाँहरूले चाहिँ यसरी पिसफुल मिन्सले हुँदैन भनेर चाहिँ राजाको त्यो अड्डी आई मिन जुन अब्सटेन्ट एक्ट देखेर चाहिँ उहाँहरूले चाहिँ एउटा भायोलेन्ट रिभोल्युसन चाहिँ सुरु गर्नुभयो. र भायोलेन्ट रिभोल्युसन सुरु गर्ने बित्तिकै म आफू एउटा पिसफुली ह्युमन राइट्स डेमोक्रेसीको लागि स्ट्रगल मान्छेको त्यो जग्गा नभएको जस्तो नै मैले पाएँ. र फाइनली जति बेला चाहिँ रिसेटलमेन्टको अफर आउँदाखेरि मलाई लाग्यो यो स्ट्रगल सजिलै कम्प्लिट पनि हुँदैन, बरु हामीहरू बाहिर पनि गएर केही भुटानलाई लङ टर्ममा केही कन्ट्रिब्युसनहरू गर्न सक्छौँ, पिसफुल स्ट्रगललाई पनि हामीले कन्ट्रिब्युसन गर्न सक्छौँ भन्ने विचार गऱ्यौँ. र त्यो विचार लिएर चाहिँ फाइनली हामीहरू अस्ट्रेलियामा चाहिँ यसरी सेटल हुन आएको छौँ. र हामीले कदाचित पनि भुटान बिर्सिनु हुँदैन, हामीले बिर्सेका छैनौँ पनि, बिर्सिनेवाला छैनौँ, कारण हामीहरू भविष्यमा गएर अहिले जुन प्रकारले डेमोक्रेसी आएको छ भनेर भुटानमा भनेको छ त्यो रियल डेमोक्रेसी त्यहाँ अझै पनि छैन, राजाको अझै पनि बोलीबोलाउ चलि नै रहेको छ त्यहाँनिर. तर हामीलाई लाग्छ निरन्तर रूपमा हामीले एक्जाइलबाट पनि विश्वभरिको जति पनि छरिएर बसेको भुटानीहरूले चाहिँ हामीले सपोर्ट गरिरहनुपर्छ, र त्यो गरे खण्डमा एक दिन निश्चित पनि भुटानमा एउटा ट्रु डेमोक्रेसी जेन्युइन डेमोक्रेसी आउँछ भन्ने विश्वास लाग्छ, र त्यो निरन्तरता चाहिँ हामीले यहाँबाट एडिलेडबाट पनि दिन सक्नुपर्छ भन्ने.
जोगेन सरले जस्तै कुरो निकाल्नुभयो थर्ड कन्ट्री रिसेटल भएर र यहाँको भनौँ न यता पसेर पनि भुटानमा कन्ट्रिब्युट गर्ने कुरो आयो, जस्तै कुन रूपमा चाहिँ यहाँले कन्ट्रिब्युट गर्न सकिने देख्नु भएको छ? कुनै त्यस्ता प्लानहरू छन् अथवा त्यस्तो गरिराख्नु भएको छ, अदृश्य रूपमा कार्यक्रम गरिराख्नु भएको छ, कार्य गरिराख्नु भएको छ, कस्तो सक्रियता छ यहाँको?
हामीले के गरिरहेको छु भने अब जुन प्रकारले हामीले रिफ्युजी क्याम्पमा बसेर युनेसियाको रात खाएर अलमोस्ट 18-20 hours नै हामीले त्यहाँ दिन सक्थ्यौँ भने यहाँ आएर हामीले त्यो दिन सक्दैनौँ. कसैले पढाइ गरिरहेको छ, कसैले जागिर गर्नुपर्छ, जागिर नगरी यहाँ सस्टेन गर्न सक्दैनौँ. तर हामीले एउटा सानो सानो समय पनि निकालेर के गर्न सक्यौँ भने त्यसको इम्प्याक्ट हुन्छ. हामीलाई 2010 जुन युरोपको साथीहरूले लिनुभएको इनिसिएटिभमा जेनेभामा गएर जुन प्रकारले उहाँहरूले प्रस्तुत गर्नुभयो त्यसले गर्दाखेरि पनि निकै ठुलो इम्प्याक्टहरू परेको छ. भुटानले चाहिँ कति इन्टरनेसनल कम्युनिटीको अगाडि चाहिँ धेरै कुरोहरू नगरिरहेको र गर्नुपर्ने प्रेसर जब चाहिँ हाम्रो साथीहरूले युरोपको साथीहरूले लबी गर्दाखेरि चाहिँ धेरैजनाले प्रेसर लगाउँदाखेरि भुटानले चाहिँ कतिवटा चेन्जेसहरू हामीहरू ल्याउँछौँ भनेर पनि त्यो युपिआरको सेसनमा पनि भुटानले एउटा प्लेज गरेको छ. त्यति बेला हामीले अस्ट्रेलियाकोबाट पनि यता न्यू साउथ वेल्स विक्टोरिया साउथ अस्ट्रेलियाबाट हामीले दिनुपर्ने सहयोगहरू सजेसनहरू हामीले गरेका थियौँ. कतिवटा राइटअपमा हामीले सहयोगहरू गरेका थियौँ. त्यति बेला अमेरिकाबाट पनि साथीहरूले गर्नुभएको थियो. युरोपको धेरै जग्गाबाट साथीहरूले पर्सनल आफ्नो खर्च गरेर चाहिँ विभिन्न पार्ट्स अफ युरोपबाट चाहिँ गएर जेनेभामा गर्नुभयो, पछि गएर ब्रसेल्समा गर्नुभयो, र हामीले सायद यहाँबाट त्यस्तो खालको कन्ट्रिब्युसन र लबी कामहरूको लागि पनि सानो सानो एक दुई घन्टा टाइम दिएर पनि हामीले सहयोग गर्न सक्यो भने एक थुकी सुकी हजार थुकी नदी भनेको जस्तो हामीले त्यो एउटा नदी बगाउन सक्छौँ र त्यो प्रकारले हामीले काम गर्नुपर्छ भन्ने लाग्छ। र पछि गएर चाहिँ मलाई के लाग्छ भने हामीले यो निरन्तर रूपमा भुटानको लागि सानो रूपमा पनि त्यस्तो कामहरू गर्न सक्यो भने हामीलाई एउटा के लेजिटिमेसी हुन्छ भने भुटानसँग हामीले कनेक्सन प्र्याक्टिकली राख्न सक्छौँ, जीवित राख्न सक्छौँ। र हाम्रो जुन यङ्गर अहिलेको हाम्रो उमेरमा आएर हामीले त्यो भयङ्कर ठुलो प्रगति अस्ट्रेलियामा के गर्छौँ भन्ने हामीलाई लाग्दैन, तर हाम्रो नानीहरूले निश्चित रूपमा गर्छ। कारण नेपालमा छँदा पनि क्याम्पमा बसेर पनि हाम्रो बिच चाहिँ गोल्ड मेडलिस्टहरू जन्मिन सक्यो भने आज आएर अमेरिका, युरोप र अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्डमा छरिएको नानीहरू गोल्ड मेडलिस्ट साँच्चै नै बन्छ, साइन्टिस्ट पनि बन्न सक्छ, पोलिटिसियन बन्न सक्छ, फिलोथ्रोपिस्ट पनि बन्न सक्छ। र हामीले यो जुन साँगो छ भुटान र अस्ट्रेलिया बिच, अमेरिका र भुटान बिच, र यो साँगोलाई चाहिँ हामीले निरन्तर रूपमा राखिएको खण्डमा चाहिँ भोलि त्यो जन्मिले फिलोथ्रोपिस्टले पनि भुटानमा ठुलो काम गर्न सक्छ भन्ने लाग्छ। त्यो साँगोलाई यातायात गर्दा हामीले
स्लो माइन्ड एकदम लङ टर्म र एउटा एजुकेटिभ हिसाबमा गरिने कन्सेन्सियस
मुभमेन्ट जस्तो
मुभमेन्ट मोटिभ्सलाई चाहिँ यहाँले एकदम अप्टिमिस्ट हिसाबमा हामीसँग राखिसक्नुभयो। जोगिन सर, मैले जस्तै अर्को एउटा विषयलाई निकाल्न खोजेँ, ताका यानि कि भुटानको आन्दोलन र नेपालमा पसिसकेपछि अथवा त्यहाँदेखि यहाँ छिरिसकेपछिको आन्दोलनको एउटा मार्ग हुन्छ नि, एउटा दिशा, आन्दोलनको दिशालाई यहाँले कसरी लिनुभएको छ? जस्तै विश्व जगतमा कसरी छिर्नु भएको अनुभव गरेको छ, अथवा आफू विश्व जगतमा चाहिँ यो आन्दोलनलाई छिपाएर हराएको ठान्नुहुन्छ, यहाँ के ठान्नुहुन्छ यो भुटानी आन्दोलनलाई? यहाँ एउटा शिखर पुरुष हुनुहुन्छ भुटानी आन्दोलन,
आफैलाई त्यस्तो शिखर ठान्दिनँ म,
यङ्गर जेनेरेसनले केलाउने हो र भावी पिँढीहरूले बताउने हो त्यो कुरो। हामी जनमानसबाट आएको वाक्यलाई जस्ताको तस्तै टिपेर हाम्रो वाक्यमा चाहिँ एउटा कफी कप कन्भर्सेसनको वाक्यमा हामी भनिरहेका छौँ।
एकदम धन्यवाद, त्यो अलिकति ठुलो नै प्रेज भयो होला मलाई। मैले चाहिँ एउटा मौका पाएँ कि भुटानिज मुभमेन्टमा केही सानो योगदान दिने र जति सकेँ त्यो दिएर आएको छु र भविष्य पनि म दिनेवाला छु। अहिले चाहिँ आफ्नो स्टडिज के गर्दाखेरि म त्यो फुल कमिटमेन्ट गर्न सक्दिनँ, तर भविष्यमा पक्का नै दिनुपर्छ। र यो जुन मुभमेन्टको कन्टेक्स्टमा चाहिँ मलाई के लाग्छ भने यदि मुभमेन्ट साँच्चै नै गर्ने हो भने म चाहिँ भुटनिज मुभमेन्ट गर्दाखेरि पनि महात्मा गान्धीबाट धेरै नै इम्प्रेस भएको मान्छे, इन द सेन्स पिसफुल स्ट्रगल हुनुपर्छ भन्ने एकपट्टि थियो भने अर्कोपट्टि चाहिँ स्ट्रगल गर्ने हो भने जहाँ स्ट्रगलको बेस छ त्यहाँ बसिनुपर्छ भन्ने चाहिँ मेरो जुन सिद्धान्तले गर्दाखेरि चाहिँ म कहिले पनि यता दमकमा, बिर्तमोडमा, काठमाडौँमा बसिनँ, म शिविरमा बसेर मुभमेन्ट गरेँ, एमसिसीको मुभमेन्ट शिविरबाट गरेँ।
जस्तै मैले प्रसङ्ग महात्मा गान्धीको प्रसङ्ग आउँदाखेरि मलाई यतिखेर मेरो मानस पटलमा यो झल्किरहेको छ जोगेन सर, महात्मा गान्धी साउथ अफ्रिकाबाट चाहिँ लुरुलुरु फर्केर चाहिँ उहाँको एकदम हामीले भन्नु भन्दाखेरि उनलाई चाहिँ पछाडि नाम दिएको थियो नि सरोजिनी नायडूले, मिक्की माउस भनेको थियो उनको, त्यो लामो प्रसङ्ग मैले खोतल्न सकिनँ, तर उनलाई चाहिँ एउटा सानो लुरुलुरु गरेर चाहिँ मुसो जस्तो गरेर फर्किएर चाहिँ आन्दोलन गरेको बताइएको छ। यहाँले जस्तै महात्मा गान्धीको प्रसङ्गलाई जोड्दाखेरि मलाई यहाँलाई यो प्रश्न गर्नु मन लाग्यो, यहाँ त शिविरभित्र हुनुहुन्थ्यो, यानि कि दोस्रो कन्ट्रीमा हुनुहुन्थ्यो, जस्तै कतिको प्यारालेल अथवा कतिको भनौँ न फरक देख्नुहुन्छ आफ्नो आन्दोलन र महात्मा गान्धीको यो प्रसङ्गलाई भुटानको कन्टेक्स्टमा जोड्दाखेरि?
हजुर, मैले चाहिँ महात्मा गान्धीको कन्टेक्स्ट चाहिँ केमा भनेको भने महात्मा गान्धीले पनि मुभमेन्ट गर्दाखेरि चाहिँ पिपलसँग नै एकदम एट्याच भएर गर्नुभएको, त्यो कन्टेक्स्टमा मैले भन्नु खोजेको। तर भुटानको जुन मतलब शिविरबाट गरिएको भुटानतर्फ भुटानमुखी जुन आन्दोलन थियो, त्यो आन्दोलन पनि प्र्याक्टिकली नै लिडर्सहरू ब्याकग्राउन्डमा बसेर खालि एक्टिभिस्टहरूलाई अगाडि लाउने त्यस्तो मात्रै नगरेर चाहिँ जो मान्छेले के गर्नु भनेर चाहिँ आवाज उठाउँछ भने त्यो मान्छे पनि अगाडि लागेको हुनुपर्छ भन्ने एउटा विश्वासले म हरि अधिकारी बङ्गाले, इन्द्रवती राई, हाम्रो गङ्गा यता हाम्रो छेत्री दिदी हुनुहुन्थ्यो, कमला दिदी, हामीहरू चारजनाको नेतृत्वमा चाहिँ 150 पिस मार्चेसहरू लिएर चाहिँ हामीहरू चाहिँ भुटानतर्फ एउटा पिस मार्च गऱ्यौँ। हामीलाई के विश्वास छ भने नेपालमा बसेर र नेपालमा नाराबाजी गरेर भुटानमा न मानवाधिकार आउँछ, न प्रजातन्त्र आउँछ. यदि प्रजातन्त्र र मानव अधिकार ल्याउनु छ भने त्यो माटोमै गएर हामीले आवाज उठाएको हुनुपर्छ भन्ने विश्वासले चाहिँ हामीहरू त्यसरी पदयात्रा गरेर चाहिँ थिम्पूतर्फ लाग्यौँ. हामीलाई इन्डियामा धेरै लामो उयो रोकियो. हामीले अभाग्य होस् हाम्रो जुन बाबुराम स्याङदेन हुनुहुन्थ्यो उहाँलाई हामीले शहीदको रूपमा पनि जन्माउनु पर्यो, त्यो नहुनुपर्ने थियो. तर उहाँले एउटा शहीदको रूपमा जन्मिएर चाहिँ एएमसिसीको मुभमेन्टलाई उहाँले अझै पनि साथीहरूको कमिटमेन्ट त्यसरी बढाइदिनु भएको थियो भने हामीले इन्डियाको जेलमा पनि धेरै लामो बस्यौँ. धेरै लामो भोकहडताल गरेर लास्टमा लामो भन्दाखेरि अलमोस्ट 9 to 10 days एउटा इन्डेफिनेट हङ्गर स्ट्राइकमा बस्दाखेरि चाहिँ इन्डियाको कोर्टले नै भुटनिजहरूलाई चाहिँ इन्डियामा ट्राभल गर्नु फ्री छ ट्रिटी 1949 ट्रिटीले पनि भन्ने खालको चाहिँ डिक्लेयर गरेर लास्टमा फेरि हामीले पिसमा सुरु गरेर फाइनली हामीहरू फुन्चुलिङ पनि पसेको थियौँ. फुन्चुलिङ पसेर हामीले के आह्वान गर्यो भने हामीले राजालाई भेट्नु आएको, हामीहरू थिम्पू जान चाहन्छु भनेर भन्दाखेरि हामीलाई लगेर राख्यो फुन्चुलिङको विभिन्न गेस्ट हाउस केमा लगेर पुलिसले राखेको थियो भने बिहानै उठाएर हामीलाई जबरजस्ती उनीहरूको भ्यानमा हालेर हामीले सोच्यौँ अब उनीहरूले कहाँ लान्छ. पुलिसले नै हामीलाई चाहिँ पुरा एरेस्ट गरेर गराएको थियो, हाम्रो केही भन्नु त्यहाँ थिएन. र गाडीमा हालेर चाहिँ लाने उनीहरूले ड्राइभ गरेर लाने बित्तिकै सिधै लगेर फेरि जयगाउँपट्टि लगाएर फर्दर सिलगढी लाँदै लास्टमा हामीलाई चाहिँ चालसाको छेउमा चाहिँ राति हुँदो हिँड्दै गरेको गाडीबाट चाहिँ ठेलेर झारेर धेरैजनालाई घाइते बनाएर चाहिँ लास्टमा हामीलाई इन्डियामा लथालिङ्गा प्रकारले चाहिँ पिसमासरलाई छोडिदिएको थियो,
टर्चर गरेको थियो. जोगेन सर, मैले एउटा भनौँ शाब्दिक हिसाबमा लिएँ, यहाँले अलि अगाडि भन्नुभयो यो लिडरसिपको कुरो गर्दा लिडर र एक्टिभिस्टको अलिकति फरक मत मैले पाएँ नि. लिडरहरूले चाहिँ पछाडि बसेर एक्टिभिस्टलाई अगाडि लगाएको सानो मैले दोषारोपण जस्तो भेटेँ, जस्तै त्यसलाई कसरी यहाँले क्लियर गर्नुहुन्छ?
दोषारोपण म यसलाई किन भन्दिनँ भने पछि एएमसिसीको आन्दोलन पनि बिस्तारै बिस्तारै फिजल आउट हुँदै गयो.
त्यसको लागि जस्तै एकीकृत त छैनन् नि भन्छन् नि हाम्रो लिडर्सहरू, भनौँ न लिडर्स भने कहलिएकाहरू एकीकृत छैनन्, युनिफाइड छैनन्, त्यसैले यो प्रब्लम प्रोट्र्याक्टेड हो. देयर इज नट डिफिनाइट डिरेक्सन भन्ने छ नि यहाँ, कसरी हामीलाई छोटो हिसाबमा कसरी भनिदिनु?
होइन, त्यो जुन मतलब मुभमेन्टको कुरो कन्टेक्स्टमा नि लिडर्सहरू चाहिँ अगाडि निस्किनुपर्छ. हामीले किन भनेको भन्दाखेरि चाहिँ एएमसिसीको मुभमेन्ट अलिकति शीतल मतलब
एकदम ह्युमेनी र माइल्ड खालको थियो.
हजुर, त्यो थियो. अनि पछि गएर चाहिँ हामीले के पायौँ भने एएमसिसीको स्ट्राटेजीमा चेन्ज आउनुपर्छ भन्दाखेरि चाहिँ मैले नै त्यो प्रस्ताव राखेको थिएँ. कुनै पनि एउटा फेज चाहिँ भारतकै मुभमेन्ट पनि तपाईँको पहिला चाहिँ एउटा नन कोअपरेसन, सिभिल डिजोबिडियन्स, क्विट इन्डिया भन्ने बित्तिकै त्यहाँ एउटा ग्राफिक एसेन्डिङ छ अर्डर. मैले त्यही प्रकारले साथीहरूलाई एक्सप्लेन गरेर चाहिँ हामीले चाहिँ एउटा मकै चाहिँ झाँतोमा हालेर झाँतो घुमाएको जस्तो मात्रै गरिरहनु हुँदैन, आन्दोलन सुत मुभ फरवर्ड भनेर मैले एउटा मिटिङमा राख्दाखेरि साथीहरू धेरै कन्भिन्स हुनुभएको थियो. तर फेरि अर्को ग्रुपको साथीहरूले चाहिँ होइन, यही प्याटर्नमा चाहिँ जाइरहनुपर्छ भन्ने हुँदा चाहिँ मैले देखिसकेको थिएँ यो प्याटर्नमा जाँदाखेरि लामो आन्दोलन जाँदैन भनेर.
धन्यवाद जोगेन सर, हामीलाई आन्दोलनको निकै प्रष्ट पारिसक्नु भएको छ, आन्दोलनको विषयवस्तुलाई. श्रोता हो भने हामीसँग लगभग 15 मिनटको समय छ. तपाईँलाई अहिले भने हामी कृष्ण हरि बरालकै शब्दमा रहेको संयोगवश आज दुईवटा रचना परेका छन् कृष्ण हरि बरालको, डाक्टर कृष्ण हरि बरालको निरा राणाबाटका स्वरमा रहेको जाममा परे म त यो गीत एकैछिन तपाईँका लागि राख्दैछु, हामी सँगै रहँदै गर्नुहोला.
Thank you.
श्रोताहरू, तपाईँ अहिले रेडियो एडिलेड 101.5 सुन्दै हुनुहुन्छ। यो तपाईँले अनलाइनमा रेडियो डट एडिलेड डट एयु इडियु डट एयुमा सुन्न सक्नुहुन्छ लाइभ भने। तपाईँले फुर्सदको समयमा ipajournal.com पनि तपाईँको समय निकालेर सुन्न सक्नुहुन्छ। हामी भाषाका अध्यक्ष जोगन गजमेरसँग कुरा गरिरहेछौँ। यसबिचमा भाषासँग सम्बन्धित एउटा दुईवटा सूचना म भनिहाल्छु। भाषाले भेजी प्याज सम्बन्धी अर्थात् तरकारी कसरी लाउने आफ्नो छोटो बारीमा भनेर सानो कार्यशाला जस्तो गर्दैछ। यहाँहरूले पनि आफ्नो तरकारी खेती लगाउन सिक्नुहुन्छ भने बासाका एसजिबी वर्कर सुशील निरौला र विक्रम अधिकारीलाई आराको अफिसमा गएर सम्पर्क गर्नुहोला। अर्को चाहिँ बासाले आउँदो अगस्त 9 तारिक अस्ट्रेलियामा हुने जनगणना अर्थात् सेन्सेस सम्बन्धी सहयोग गर्नको लागि यहाँहरूले तपाईँले सेन्सेसको फर्म भर्न अप्ठ्यारो गाह्रो परिरहेको छन्, सेन्सेसको फर्म भर्ने बारे सहयोग गर्नलाई विक्रम अधिकारी र सुशील निरौलालाई तोकेको छ, सहयोग गर्नुहुन्छ उहाँले। र यहाँले फर्म भर्नको लागि अगस्त 8 तारिक बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म र अगस्त 12 तारिक 1 बजेदेखि 5 बजेसम्म यहाँहरूले विक्रम अधिकारी र सुशील निरौलालाई सम्पर्क गर्नुहोला।
श्रोताहरू, आज हामीसँग भाषा यानि कि भुटनिस एसोसिएसन साउथ अस्ट्रेलियाको अध्यक्ष चेयरपर्सन जोगिन गजमेर हामीसँग हिजो भएको एनुअल जेनरल मिटिङ यानि कि एजिएमको विषयवस्तुलाई लिएर कुरा गर्दै हुनुहुन्छ। अब पनि हामी उहाँसँगको कुराकानीलाई अगाडि बढाउँदैछौँ। जोगिन सर, हिजो मात्रै भएको एजिएमको कार्यक्रम भनौँ न, एजिएमको विषयवस्तुलाई लिएर हामीलाई छोटो जानकारी दिनुहोस् न। यसको कार्यदिशा, यसको मोटिभ्सहरू, यसका एजेन्डाहरू के छन् त अबको आउने वर्षका लागि भुटनिस एसोसिएसन अबदेखि कसरी चाहिँ अगाडि बढ्छ?
जुन अस्ति हिजो 30 तारिक शनिबार हाम्रो एजिएम भयो र त्यो एजिएममा विशेष गरी हामीले एमेन्डमेन्ट कन्स्टिट्युसनको एमेन्डमेन्टको लागि चाहिँ त्यहाँ विशेष छलफल हामीले गरेका थियौँ प्रमुखताका साथ। त्यसमा हामीले के गर्यौँ भने एउटा मेन चेन्ज चाहिँ अहिलेसम्म हामीले भुटनिज एसोसिएसन इन साउथ अस्ट्रेलिया भनेर त्यसरी नामकरण गरेको छौँ भने हाम्रो यहाँ आएर धेरैजना नानीहरू अस्ट्रेलियामै जन्मेर अस्ट्रेलियन भइसकेको छ बाई बर्थ अलरेडी, र त्यसरी नै पहिला आएको साथीहरूको पनि अहिले अस्ट्रेलियन सिटिजनसिप लिने समय भइसकेको छ। र त्यो सबै कन्ट्याक्टलाई हामीले हेरेर चाहिँ हाम्रो सङ्गठनको नाम पनि भुटनिज अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलिया भनेर चाहिँ भन्दाखेरि चाहिँ भाषा नै भन्ने तर एउटा ए थपेर हामीले त्यो नाममा चेन्ज गर ल्याउने भनेको थियौँ, र त्यो पनि हाम्रो पारित भएको छ भने अहिलेसम्म चाहिँ हामीले एउटा इन्क्लुजिभ अर्गनाइजेसनको रूपमा, समावेशी सङ्गठनको रूपमा चाहिँ हामीले प्रतिनिधित्व एउटा महिला एउटा पुरुष छानेर चाहिँ विभिन्न जात जातिबाट त्यहाँ प्रतिनिधि ल्याएर एपेक्स काउन्सिल बनाएको थियौँ, र एपेक्स काउन्सिलले नै सबै डिसिसन गर्थ्यो भने यहाँदेखि उता चाहिँ हामीले अलिकति इफेक्टिभ काम गर्नुको लागि चाहिँ एक्जिक्युटिभ बोर्ड भनेर चाहिँ हामीले 5 व्यक्तिको बोर्ड गठन गर्दैछौँ, र त्यो 5 व्यक्ति चाहिँ जेनरल इलेक्सनबाट 18 उपको जति पनि मेम्बर्सहरू छ भोटिङ मेम्बर्सहरूले भोट गरेर 5 एक्जिक्युटिभ बोर्डलाई छान्ने, र एक्जिक्युटिभ बोर्डबाट नै चेयरपर्सन, सेक्रेटरी, ट्रेजरर बनिएर चाहिँ उहाँहरूले नै डिसिसन लिने, उहाँहरूले नै प्लान प्रोग्राम गरेर चाहिँ इम्प्लिमेन्टेसनहरू पनि गर्ने भनेर चाहिँ त्यो डिसिसन भएको छ। र त्योदेखि बाहेक चाहिँ एउटा एसोसिएट मेम्बर पनि हामीले चाहिँ नन भुटिनिजहरू अस्ट्रेलियनहरूलाई पनि हामीले चाहिँ सदस्यता दिन्छ।
हजुर, तपाईँले यहाँ सदस्यताको कुरा गरिहाल्नु भयो, नन भुटनिसलाई पनि समेट्ने र अस्ट्रेलियन शब्द पनि थप्ने बिचमा संस्थाको नाममा। आलोचकहरूले के भनेका छन् भने भुटानीहरू मध्येबाट चाहिँ सदस्यता धेरै लिन, सदस्य धेरै बढाउन नसकेपछि अस्ट्रेलिया नै समेट्न खोजेको भन्ने आलोचकहरूको भन्ने छ। तपाईँ के भन्नुहुन्छ?
भुटानीहरू नै थोरै छन् नि, सदस्य नै छैनन् भन्ने छ।
हजुर, त्यो चाहिँ अब हामीले यो चाहिँ एउटा ओपन राखेको छौँ, हामीले कसैलाई रिस्ट्रिक्ट गरेको छैनौँ, होइन? एउटा इन्क्लुजिभ अर्गनाइजेसन भएको कारणले गर्दाखेरि चाहिँ हामीलाई कुनै भेदभाव बिना सबैलाई स्वागत छ, दैलो खुल्ला छ, होइन? अनि हाम्रो कतिवटा काउन्सिलको मेम्बर्सहरूको थ्रुबाट पनि पहिला पनि हामीले फर्म्सहरू डिस्ट्रिब्युट गरेका थियौँ, र त्यसरी सबैजना आउनु पर्यो, आएर चाहिँ सदस्यता लिएर, कारण यो सङ्गठन चाहिँ कुनै एउटा सानो समूह अथवा सानो ह्यान्डफुल अफ मान्छेको सङ्गठन होइन। कहिले कहिले एकखेप हाम्रो सल्सबरीको एउटा मिटिङमा चाहिँ त्यहाँ चाहिँ खालि सुशील र विक्रमको मात्रै अनुहार देखेर उहाँहरूको मात्रै सङ्गठन हो कि भने जस्तोमा आरोप थियो, त्यसरी लिनु हुँदैन हामीले। यो चाहिँ सबै भुटिनिजहरूको हो र भुटिनिजहरू सबै आएर मेम्बरसिप लिएर यसलाई स्ट्रेङ्थेन गर्नु।
कति छन् त सदस्यहरू अहिले?
अहिले हाम्रोमा त्यही 200 to 300 हाराहारीमा छ, त्यस्तो छ। र अहिले हाम्रो अहिले वेयरएज पपुलेसन चाहिँ अलमोस्ट 1000 पुगिसक्यो,
मोर देन 1000 भन्नुपर्छ, हामीले नाघिसकेको सङ्ख्या छ। श्रोताहरू, हामीसँग जोगेन गजमेर हुनुहुन्थ्यो, हामीले एजिएमको विषयवस्तुलाई लिएर आज कुराकानी गर्ने जमर्को गरेका थियौँ। अभाग्यवश भन्नुपर्छ, हामीले भुटानको आन्दोलनतर्फका व्यक्ति हुनुभएकाले हामीले कुरोकानीलाई लम्ब्याएको कारण एजिएमको कुरो एकदमै थोरै मात्र गर्न सम्भव भयौँ। आज हामीले जोगेन गजमेरकै स्वरमा रहेको एउटा गीतलाई पनि फेला पारेका थियौँ, उहाँबाटै हामीले लिएका हौँ यो गीत। हामी यही गीत राखेर आजको यस कार्यक्रमबाट भने आजको अतिथि जोगेन गजमेरलाई मुरी मुरी धन्यवाद दिँदै, कुनै दिन यस्तो समय मिलेमा फेरि पनि उहाँलाई यस स्टुडियोमा डाक्ने जमरको भनौँ न बाचा गर्दै, आजको यस कार्यक्रमबाट धेरै धेरै धन्यवाद दिँदै सहकर्मी इन्द्रका साथ म डोम पनि यस कार्यक्रमबाट बिदा माग्दछु। अर्को हप्ता यसरी नै विषयवस्तुहरू लिएर आउने नै छौँ। तबसम्म तपाईँको समय सुबितोस्। आज भने तपाईँलाई हामी हाम्रा पाहुना जोगेन गजमेरकै स्वरमा रहेको यो गीत राख्दैछौँ। गीतको बोल छ धोकाको तिम्रो यो भण्डारमा, होइन त जोगेन सर?
तिम्रो भण्डारमा अरुजे छ देउमला, धोकाको तिम्रो भण्डारमा अरुजे छ देउमला, चोठहरु सबै बटुली अझै देउन जलाई मेरो माया को म पूजा सदै